行。شمال الترمزيكي PDF. ها إن شاء الله. و تيليجرام والا جو گروپ ہے انشاءاللہ اس میں میں ڈال دوں گا. اور ایک سوال ہے, کہ مسجد ہمارے قریب جو مسجد ہے وہاں کا امام اگر شافعی المسلک ہے اگر مسجد ہمارے قریب جو ہے وہاں امام شافعی المسلک ہے اور عصر کی نماز اول وقت میں ہوتی ہے, یعنی شوافع کے مسلک کے لحاظ سے مثل اول میں ہوتی ہے, تو گھر میں نماز پڑھیں یا مسجد میں نماز پڑھیں؟ نہیں, مسجد میں نماز پڑھیں جماعت کے ساتھ, اس لیے کہ مثل اول میں عصر کی نماز پڑھنا یہ امام حنفیہ میں بھی دونوں رائے ہیں. امام ابو حنیفہ رحمۃ اللہ علیہ کی رائے تو یہ ہے کہ جب دوسرا مثل ثانی ہو جاتا ہے, جو سیکنڈ شیڈو ٹو لکھا ہوا ہوتا ہے عام طور سے کیلنڈر میں, تو وہ مثل ثانی ہوتا ہے, اس میں عصر کا وقت شروع ہوتا ہے. لیکن صاحبین کا قول بھی ملتا ہے کہ وہ مثل اول میں عصر کا وقت شروع ہو جاتا ہے, جیسا کہ امام شافعی رحمۃ اللہ علیہ کا مسلک ہے. تو اس لیے حنفیہ کے یہاں بھی اس کی اجازت ہے, اور جماعت کی اہمیت بہت زیادہ ہے جماعت سے نماز پڑھنے کی, اس لیے مسجد میں نماز پڑھیں جماعت کے ساتھ, وہی افضل ہے بجائے گھر میں نماز پڑھنے کے. اور دوسرے سوال یہ ہے کہ وتر کی نماز پھر شافعی مسلک کے مطابق مسجد میں پڑھیں یا الگ سے پڑھیں؟ وتر میں جماعت ہونا کوئی, چونکہ فرائض کی جماعت تو زیادہ اہم ہے, وتر جماعت بھی ہے اور اس میں یعنی بغیر جماعت کے بھی, چونکہ سال بھر تو بغیر جماعت کے ہوتا ہے, اس میں پھر اگر مسجد میں نماز پڑھ رہے ہیں اور وتر کے وقت علیحدہ ایک شخص یا دو شخص صرف اس وجہ سے کہ وہ حنفی مسلک ہے وہ نکل جائیں, اور اس کی وجہ سے ایسا لگتا ہے کہ جیسے وہ یعنی انتشار کی صورت معلوم ہوتی ہے, تو کوئی حرج نہیں ان کے ساتھ وتر پڑھ لیں. ورنہ اگر ایسی کوئی صورت نہ ہو, اور عام طور سے نہیں ہوتا, وتر سے پہلے لوگ نکلتے ہیں, اور چونکہ بعضوں کو یہ ہوتا ہے کہ نہیں ہمیں تہجد پڑھنی ہے تو ہم بعد میں پڑھیں گے, جو بھی وجوہات لوگوں کی ہوتی ہیں, تو وتر سے پہلے کچھ لوگ نکلتے ہیں, اگر اس وقت نکلنے میں کوئی حرج نہ ہو اور انتشار نہ ہوتا ہو تو علیحدہ سے وتر پڑھ لیں. اور یقین سب کے سامنے نہیں, ایسا نہ ہو کہ اچھا نہیں ہمارے ساتھ نہیں پڑھی اور الگ سے پڑھ لی, انتشار کی کوئی صورت نہ ہو تو علیحدہ پڑھ لیں, اور اگر کوئی بھی اختلاف اور انتشار کی صورت بنتی ہو تو جماعت کے ساتھ پڑھ لیں. ایک اور سوال ہے, جو ایک سوال اہم بھی ہے بہت سو کے لحاظ سے, کہ بعض ایسے لوگ جن کی ابھی قریب میں شادی ہوئی ہے, اور بس اوقات ظاہر ہے بحث مباحثہ کی نوبت آ جاتی ہے, جھگڑوں تک بات پہنچ جاتی ہے, تو اس کو کس طرح ڈیل کریں, کس طرح اس کو ہینڈل کریں, خاص طور پر رمضان کے مہینے میں. رمضان کا مہینہ تو ہے صبر کا مہینہ اور دوسروں کے ساتھ خیرخواہی کا مہینہ, اس میں ہر چیز میں اجر بھی بڑھ جاتا ہے, اور رمضان کے حالات کی وجہ سے اس کی برکات کے لحاظ سے اس میں بہت سے اور بھی احکامات میں تاکید بڑھ جاتی ہے. بہرحال رمضان ہو یا غیر رمضان ہو, یہ تو بات ذہن میں رکھنی ضروری ہے کہ دو شخص الگ الگ مزاج کے ہوتے ہیں, دو خاندان الگ الگ خاندان ہو یا ایک ہی خاندان کے, ایک ہی گھر کے, بلکہ بھائی بہنوں میں بھی بہت سی مرتبہ ہوتا ہے کہ ایک کا الگ مزاج ایک کا الگ مزاج, ایک ہاتھ میں پانچ انگلیاں ہیں, ہر انگلی الگ الگ سائز کی ہے, لیکن ہیں ساتھ مل کے کام کرتے ہیں, ہاتھ پورے انگلیاں جو ہیں وہ الگ الگ سائز کی ہونے کے باوجود, دیکھنے میں ذرا مختلف ہونے کے باوجود مل کر کام کرتے ہیں. اسی طرح یہ خیال رکھنا ہے کہ میاں بیوی زوجین آپس میں الگ الگ مزاج کے ہونے کے باوجود اللہ تعالیٰ نے جوڑ کا ان کو حکم دیا ہے, तो ये सोचते हुए कि ठीक है, इसका भी तबीयत अलग होगी, इसकी अलग होगी, मर्द और औरत होने के लिहाज से ही तबीयत का अलग होना, फिर दो शख्सों की तबीयत का अलग होना, ये तो एक फितरी अमर है। और शुरू में देर लगती है एक दूसरे को समझने में, तो कुछ चीज़ें दोनों तरफ से सब्र से भी काम लेना पड़ता है, और एक दूसरे के लिए ईसार और कुर्बानी, ठीक है कोई बात नहीं, मैं अपनी ख्वाहिश को छोड़ दूँ दूसरे की खुशी के लिए। मर्द में भी यह जज्बा हो कि मैं अपनी ख्वाहिश छोड़ दूँ दूसरे की खुशी के लिए, और औरत में यह ख्वाहिश हो कि मैं अपनी खुशी को छोड़ देता हूँ सामने वाले की खुशी के लिए। दोनों अगर इस जज्बे के साथ जिएंगे तो उनको ज़िंदगी के जो सुकून है वो भी अल्लाह ताला अता फरमाएंगे। शुरू में मुश्किल होगा, हो सकता है ज़रा मुश्किल हों, लेकिन अल्लाह ताला उनको हकीकी सुकून भी अता फरमाएंगे, घर में ज़ाहरी सुकून भी मिल जाएगा और रूहानी तौर पर भी सुकून हासिल होगा। ये तो एक मिजाज बनाने की ज़रूरत है, और जिस वक्त निकाह होता है उस वक्त ही जो आयतें पढ़ी जाती हैं निकाह में, उसमें ये तालीम दी जाती है, इत्तकुल्लाह इत्तकुल्लाह इत्तकुल्लाह। वो यही तो है कि देखो, ये नहीं कि हम अपनी ख्वाहिशात और शौक़ पूरा करने के लिए कर रहे हैं, बल्कि अल्लाह का तकवा, अल्लाह ताला के तकवा को का ख्याल रखते हुए, अल्लाह ताला आखिरत के सामने, अल्लाह के सामने खड़े होने का ख्याल रखते हुए हम आपस में जोड़ रहे हैं। तो अब बहरहाल ये चीज़ एक बुनियादी है। और एक और चीज़, ये तो एक सोच को बदलने की ज़रूरत है, एक सोच को, और सोच बदलेगी तो अमल बदलेगा। और एक चीज़ और पढ़ने की है, वो ये है कि जब भी वुज़ू करें, जब भी वुज़ू करें, और वुज़ू बार बार करें, इसलिए कि वो एक अहम इबादत है जो इस्लाम में हमें दी गई है, जब भी वुज़ू करें वुज़ू के दौरान ये दुआ ज़रूर पढ़ें, अल्लाहुम्मा अग़फिर ली ज़म्बी व वस्सिअ ली फ़ी दारी व बारिक ली फ़ी रिज़्क़ी। अल्लाहुम्मा अग़फिर ली ज़म्बी, ए अल्लाह मेरे गुनाहों को बख्श दे। ये मसनून दुआ है, मसनून दुआ है। और इस दुआ में इंसान जो नीयतें हाजिर करेगा वो नीयतें होंगी, उसके मुताबिक दुआ होगी। अल्लाहुम्मा अग़फिर ली ज़म्बी, तमाम गुनाहों को बख्श दे। व वस्सिअ ली फ़ी दारी, मेरे दार में वसअत, मकान में वसअत। मकान की वसअत क्या होती है? यानी सुकून हो। इंसान को जब किसी जगह सुकून नहीं होता तो तंगी महसूस होती है। कुरान में आया, वदाक़त अलैहिमुल अर्ज़ु बिमा रहुबत। इंशाअल्लाह हम जब वो रियाज़ सालिहीन का वो जो अभी हमारा चल रहा है, और काब बिन मालिक रज़ी अल्लाह अन्हु वाला वाक़िया, उसको हम पढ़ेंगे आगे, तो उसमें आ जाएगा, वदाक़त अलैहिमुल अर्ज़ु बिमा रहुबत, ज़मीन बावजूद कुशादा होने के उन पर तंग हो गए। तंग होने से क्या मुराद? वही तंगी महसूस होने लगी, बेचैनी। तो ये जब हम दुआ करते हैं वज़ू के दौरान, अल्लाहुम्मा अग़फिर ली ज़म्बी व वस्सिअ ली फ़ी दारी, मेरे घर में ऐसा सुकून हो कि आए तो कुशादगी और वसात और राहत महसूस हो, वस्सिअ ली फ़ी दारी। और तीसरी चीज़, व बारिक ली फ़ी रिज़्क़ी, मेरे रोज़ी में बरकत अता फरमा। आमतौर से बहुत सारे झगड़े तो इसी में होते हैं, पैसों की तंगी वगैरह, इतना अच्छा ये ख़र्चा आ गया, इतना बिल आ गया, ये हो गया, वस्सिअ ली फ़ी दारी व बारिक ली फ़ी। ये दुआ याद कर लें सब, और इस दुआ का अहतमाम करें, अल्लाहुम्मा अग़फिर ली ज़म्बी, हर वज़ू में, हर वज़ू में। और उसके अलावा भी अगर कभी परेशानी पेश आती है तो नमाज़ों के बाद वगैरह दुआओं में भी ये दुआ शामिल कर लें, लेकिन वज़ू में तो सुन्नत है, अल्लाहुम्मा अग़फिर ली ज़म्बी व वस्सिअ ली फ़ी दारी व बारिक ली फ़ी रिज़्क़ी। अच्छा, एक और सवाल है, खजूर खाने का सुन्नत तरीक़ा क्या है? खजूर खाने का सुन्नत तरीक़ा जो मैं बता रहा था कि गुठली निकालने का, खजूर तो ज़ाहिर है इंसान जब खाएगा, दुआ पढ़ के खाएगा, और खाने के बाद गुठली, यानी ज़ाहिर है वो खजूर जब खा ली तो गुठली निकालने का सुन्नत तरीक़ा जो मुस्लिम शरीफ वग़ैरह के हदीस में बयान किया गया है, वो ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उसकी गुठली निकाली, अपनी शहादत की उंगली और दरमियान वाली उंगली उसके बाहर की तरफ, बाहर वाले जानेब, गोया कि हम उल्टा हाथ रखें, सीधा हाथ जिस तरफ से हम खाते हैं अंदर वाला हिस्सा, हाथ उल्टा रखें, मुंह की तरफ ले जाएं, दो उंगलियों को, दो उंगलियां मुंह की तरफ ले जाएं, कौन सी? दरमियान वाली उंगली और शहादत वाली उंगली जो हम नमाज में तहियात में उठाते हैं, इन दोनों उंगलियों को मुंह के करीब ले जाएं बाहर वाले हिस्से की तरफ से, और उस तरफ से गुठली को उसमें पकड़ कर नीचे फेंक दें। यह मसनून तरीक़ा है गुठली निकालने का, इसको भी अगर इस पर भी अमल कर लिया जाए तो ये एक और सुन्नत है इंशाअल्लाह, जो रोज़ाना इंसान के अमल में आएगी और फिर ज़िंदगी भर उसका इंशाअल्लाह आदत हो जाएगी। एक और सवाल यह है कि सुबह शाम की तालीम जो होती हैं वो लाइव आएंगी? नहीं, आज इस रमज़ान में भी हमने कोई भी, यानी इस प्रोग्राम के अलावा कोई भी प्रोग्राम नहीं रखा है इज्तिमाई, चूँकि अमूमी एतिकाफ़ वगैरह की पर पाबंदी थी, तो इस वजह से अब तक तो हमने कोई भी اس طرح کی تعلیم وغیرہ کا سلسلہ ہی نہیں رکھا، بس یہی ظہر کے بعد کا جو 2:30 بجے سے 3:30 کا جو وقت ہے، یہی جو پروگرام ہو رہا ہے بس یہی ہے، اس کے علاوہ کوئی تعلیم، اجتماعی تعلیم وغیرہ کا سلسلہ یہاں سے نہیں ہے. دعا کون سی دعا؟ یہ جو ابھی میں نے بتائی وضو کے دوران پڑھنے کی، بظاہر یہی دعا ہوگی، اور بھی دعائیں میں نے تو بتائی تھیں، ایک تو کھجور کھا کر جو دعا پڑھنی ہے، ایک ہے ذهب الظمأ وابتلت العروق وثبت الاجر ان شاء الله. ذهب الظمأ وابتلت العروق وثبت الاجر ان شاء الله، پیاس ختم ہو گئی، رگیں تر ہو گئیں اور انشاءاللہ اجر ثابت ہو گیا. یہ ابو داؤد شریف کی ایک دعا ہے جو افطاری کے بعد پڑھنے کی ہے. اور دوسری دعا تھی اللهم لك صمت وعلى رزقك افطرت، یہ دو دعا تھی. سوالات میں سے ایک اور سوال یہ ہے کہ تراویح 8 رکعت یا 20 رکعت ہیں؟ 8 رکعت تراویح تو کوئی چیز ہی نہیں ہے. 8 رکعت جو تراویح ہوتی ہیں، 8 رکعت جو تراویح ہوتی ہے اس کو لفظ کے اعتبار سے، لفظی اعتبار سے تراویح کہنا ہی صحیح نہیں ہے. تراویح ترویحہ ایک ہوتا ہے، عربی زبان کے لحاظ سے دیکھیں تو یہ لفظ کیا ہے تراویح؟ ترویحتن، 4 رکعت کے بعد راحت، تھوڑی دیر آرام کرنے کو ترویحہ کہا جاتا ہے. تو 4 رکعت پڑھی، اس کے بعد ہم تھوڑی دیر بیٹھے، کچھ دیر بیٹھے، ہمارے یہاں تو اس نے کہ جلدی تراویح ختم کرنی ہوتی ہے، زیادہ دیر نہیں، بس آدھی منٹ، چند سیکنڈ ہوتے ہیں جو آرام کے ہوتے ہیں، بعض مساجد میں ہاں ٹھیک ہے 1 منٹ دے دیتے ہیں، وہ بھی بہت زیادہ لگتا ہے. بہرحال یہ 4 رکعت کے بعد، پہلے زمانے میں اس میں ذرا لمبا ہوتا تھا ترویحہ، تو بہرحال 4 رکعت کے بعد کچھ دیر آرام کرنے کو ترویحہ کہتے ہیں. تو 4 رکعت پڑھ لی، ایک ترویحہ ہو گیا عربی زبان کے اعتبار سے. تو ابھی 4 رکعت اگر کوئی پڑھے گا تو اس کو تراویح نہیں کہہ سکتے، ترویحہ کہہ سکتے ہیں. اس کے بعد اور 4 رکعت پڑھی، 8 ہو گئی، اور اس کے بعد تھوڑی دیر بیٹھے، ترویحتین ہو گیا. اس کے بعد ہم اور 4 رکعت پڑھتے ہیں، 12 رکعت ہو گئی. 12 رکعت کے بعد اب ہم جب جو بیٹھے ہیں، 3 مرتبہ ہو گیا تو یہ تراویح بن گیا. تو کم سے کم 12 رکعت ہوں گی، اس کے بعد ہم اس کو تراویح کہہ سکتے ہیں، ورنہ لغت کے اعتبار سے 8 رکعت کو تراویح کہنا ہی صحیح نہیں ہے. بہرحال 8 رکعت تراویح کوئی چیز نہیں ہے، 20 رکعت ہی ہے. اور اگر مسجد میں کسی جگہ 8 رکعت ہوتی ہوں تو وہ 8 پڑھنے کے بعد انسان اپنی باقی رکعتیں 12 رکعت پوری کر لیں، تراویح 20 رکعت ہی ہیں. یہ ائمہ اربعہ سب، میں اس لیے کہہ رہا ہوں کہ اختلاف مسلک جو میں کہہ رہا تھا تو وہ اختلاف مسلک میں نہیں آتا، اس لیے کہ ائمہ اربعہ سب کے یہاں 20 ہی ہیں، کسی کے یہاں 8 رکعت نہیں ہیں. اگر کسی کے یہاں ہوتی تو ہم کہتے ٹھیک ہے وہ بھی صحیح ہم بھی صحیح، لیکن کسی امام ائمہ اربعہ میں سے کسی کے یہاں بھی 8 رکعت نہیں ہیں. ایک اور سوال ہے، چونکہ ہم کیلنڈر دیکھ کر روزہ رکھتے ہیں اور شروع کرتے ہیں، جو اس کے بارے میں میں نے جو ذکر کیا تھا کہ سحور میں بھی ایسا ہی ہے کہ جو وقت لکھا ہوا ہے وہ اصل ہے، انسان 1-2 منٹ پہلے اگر اس سے کھانے سے رک جائے، اور بہت سے کیلنڈر میں 10 منٹ لکھا ہوتا ہے، 10 منٹ تو بہت زیادہ ہے، لیکن بہرحال احتیاطاً انسان چند منٹ پہلے رک جائے، وہ بھی اس لیے کہ سحری میں تاکید نہیں ہے کہ بالکل آخری منٹ تک ہو، اس لیے کہ وہ تو کوئی تاکید نہیں، انسان 15 منٹ پہلے سحری روک لے، آدھا گھنٹہ پہلے سحری روک لے، وہ سحری ہی ہے. سحری کا وقت جو ہے وہ رات کے اگر ہم 6 حصے کرتے ہیں تو آخری حصہ جو ہے وہ سحور کا وقت کہلاتا ہے. تو بہرحال سحری میں تو اتنی تاکید نہیں کہ بالکل آخر میں ہو، اس میں انسان آدھا گھنٹہ پہلے بھی روک لے کوئی حرج کی بات نہیں ہے، 15 منٹ پہلے روک لے کوئی حرج کی بات نہیں ہے. لیکن مغرب میں یہ ہے کہ تعجیل، زیادہ جلدی کرنا ہے، اور زیادہ جلدی اس میں چونکہ ہم، وہ میں نے بتایا تھا کہ ہم کیلنڈر دیکھ کر کرتے ہیں، تو 2-3 منٹ بس، اس سے زیادہ احتیاط نہیں ہوتی. یعنی 3 منٹ تو بہت ہے، اس سے زیادہ پھر احتیاط کی ضرورت نہیں، اس کے بعد تو اب یقین ہو جاتا ہے کہ اب سورج غروب ہو چکا ہے. ایک اور سوال ہے کہ اجتماعی دعا ہم کر سکتے ہیں؟ اجتماعی دعا ہم نے گزشتہ سال شروع کی تھی آخری عشرے میں، اور وہ چونکہ رات میں دیر سے تھی، 2:30 بجے کا وقت تھا غالباً، तो अभी से तो लोगों के लिए मुश्किल हो जाएगी वो 2:30 बजे के वक्त में कोई इज्तिमाई तरतीब रखना। तो फ़िलहाल दुआ के लिए हम कोई वक्त तय नहीं करते, अगर सबको किसी वक्त में सहूलत होगी तो हम देख लेंगे, वरना फ़िलहाल हम दुआ के लिए कोई वक्त तय नहीं करते। हाँ, अलबत्ता ये कर सकते हैं कि जिस तरह हमेशा हमारा साल भर पिछले साल से एक सिलसिला चला था, तो साल भर रहा कि जुमा की रात में हम करते थे, तो वही रात में, क्योंकि रात में तरावीह किसी कब ख़त्म होती है, कौन कब फारिग होता है, फिर उसके लिए वो 12 बजे का 1 बजे का कोई इंतज़ार करे कि उस वक्त फिर दुआ हो, तो हो सकता है कि लोगों को उसकी वजह से मुश्किलात पेश आएँ। अगर सबके लिए कोई सहूलत का वक्त हो, यानी सहरी से पहले का वक्त, लेकिन वही सबके यहाँ सहरी के अवकात भी मुख्तलिफ होंगे, तो कोई वक्त तय करना ज़रा मुश्किल लग रहा है फ़िलहाल, जिसमें सबको सहूलत हो। अपने लिहाज से तो कोई भी वक्त तय कर सकते हैं, लेकिन जिसमें सबको सहूलत हो ऐसा वक्त तय करना मुश्किल लग रहा है। तो फ़िलहाल जहन में ये आ रहा है, अभी हमारे पास चंद दिन हैं, जहन में ये आ रहा है कि जुमा के रोज़, जुमा से फारिग होने के बाद 2:30 बजे जो हमारा प्रोग्राम होगा, तो उसमें हम पहले यही कर लें कि दुरूद शरीफ़ पढ़ लें, दुआ पढ़ लें, दुआ कर लें, और उसके बाद जो हमारा सिलसिला है वही 2:30 से 3 के दरमियान में हम जुमा के दिन दुरूद शरीफ़ और दुआ भी शामिल कर लें, और चाहे शुरू में कर लें या आखिर में कर लें, चंद दिन हैं अभी हमारे पास सोचने के, तो जुमा के दिन हम ये दुरूद शरीफ़ और दुआ भी शामिल कर सकते हैं, यही 2:30 से 3:30 के दरमियान में। उसके अलावा फ़िलहाल कोई दुआ का के बारे में कुछ सोचा नहीं है। अगर सबको किसी रात के किसी वक्त में सहूलत है, वही तरावीह के बाद से लेकर सहरी के दरमियान तक कोई वक्त अगर सबकी सहूलत का होगा तो तय कर लेंगे, वरना अखीरी अशरे में तो इंशाल्लाह गुज़श्ता साल की तरह करेंगे।
एक और सवाल है कि क़ज़ा नमाज अगर ज़िम्मे है तो तरावी पढ़ें या क़ज़ा पढ़ें? नहीं, तरावी तो ज़रूरी है, तरावी पढ़ें, और नवाफिल वग़ैरह तहज्जुद और दूसरे नवाफिल के बजाय क़ज़ा नमाज़ें पढ़ लें, लेकिन तरावी ज़रूरी है, वो तो पढ़नी है।
سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك. السلام عليكم ورحمة الله وبركاته.